محمد صلی اللہ علیہ وسلم اس کے سوا کچھ نہیں کہ بس ایک رسول ہیں، ان سے پہلے اور رسول بھی گزر چکے، پھر کیا اگر وہ مر جائیں یا قتل کر دیے جائیں تو تم لوگ الٹے پاؤں پھر جاؤ گے؟ غزوہ احد میں جب آپ صلی اللہ علیہ وسلم کی شہادت کی افواہ پھیلی تو صحابہ کے دل اس افواہ سے ٹوٹ گئے، وہ ہمت ہار بیٹھے اور منافقین نے تانے دینے شروع کر دیے کہ اگر آپ صلی اللہ علیہ وسلم اللہ کے سچے نبی ہوتے تو قتل کیوں ہوتے؟ تو اس موقع پر یہ آیتیں نازل ہوئیں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، معاذ اللہ خدا نہیں ہے، وہ اس دنیا کو چھوڑ کر جا سکتے ہیں جس طرح سے ان سے پہلے کئی رسول آئے اور گزر گئے، تو کیا اللہ کے نبی اگر چلے جائیں گے تو تم اللہ کا دین چھوڑ بیٹھو گے؟ میں اور آپ بھی اس کو اپنے اوپر رکھ کر سوچیں، کیا آج آپ صلی اللہ علیہ وسلم نہیں ہیں تو کیا ہمارے لیے یہ گنجائش ہے کہ ہم اس دین کو چھوڑ دیں جس کے لیے پیارے نبی نے اتنی مشکلات برداشت کی، اتنی محنتیں کی، زخم کھائے، چوٹیں کھائیں، خون بہا، گھر چھوڑا، آرام چھوڑا؟ انہوں نے تو صرف وحی کو حاصل کرنے کے لیے، ایک ایک آیت کے نزول کے لیے اتنی تکلیف برداشت کی کہ سخت سردی کے موسم میں ان کے اوپر پسینے چھوٹنے لگتے تھے، اور ہم کہہ رہے ہیں کہ ہمارے پاس تو قرآن سننے کے لیے وقت ہی نہیں ہے، پڑھنے کے لیے وقت ہی نہیں ہے، ہماری مصروفیات ہی بہت ہیں۔ ایسا نہ ہو پیارے نبی صلی اللہ علیہ وسلم کی جب وفات ہوئی تو ابو بکر صدیق حجرے میں تشریف لائے، آپ صلی اللہ علیہ وسلم کو بوسا دیا، پھر رو پڑے، پھر صحابہ کی طرف نکلے اور فرمایا، تم میں سے جو محمد کی عبادت کرتا تھا تو بے شک محمد صلی اللہ علیہ وسلم فوت ہو گئے، اور جو اللہ کی عبادت کرتا تھا تو بے شک اللہ زندہ ہے، کبھی فوت نہیں ہوگا۔ اور حضرت ابوبکر صدیق نے یہی آیت پڑھی، اور ابن عباس فرماتے ہیں کہ اللہ کی قسم ایسا معلوم ہو رہا تھا کہ لوگ جانتے ہی نہیں تھے کہ اللہ نے یہ آیت بھی نازل کی ہے، یہاں تک کہ ابوبکر صدیق نے جب یہ آیت پڑھی تو لوگوں نے اسے ان سے لے لیا اور جسے سنو یہی آیت پڑھ رہا تھا۔ اللہ کے پیغمبر دین کو سربلند کرنے کے لیے آتے ہیں، اسی کے لیے محنتیں کرتے ہیں، اسی کے لیے تکلیفیں سہتے ہیں، اسی کے لیے وطن چھوڑتے ہیں۔ میں اور آپ اپنا جائزہ لے لیں، ہم آپ صلی اللہ علیہ وسلم سے محبت کا دعویٰ کرتے ہیں لیکن دین کی خاطر کچھ کرنے کو تیار نہیں، دین پر چلنے کے لیے محنت کرنے کو تیار نہیں، اور ہم دعائیں کرتے ہیں اور نعتیں پڑھتے ہیں، کاش میں دورے پیغمبر میں اٹھایا جاتا۔ آج پیارے نبی نہیں ہے تو کیا ہوا، اللہ تو زندہ ہے، اللہ کا دین تو قائم ہے، اللہ کے دین کو میری اور آپ کی ضرورت ہے، بلکہ نہیں، مجھے اور آپ کو اللہ کے دین کی ضرورت ہے۔ اللہ تعالیٰ فرماتے ہیں، کوئی زیرو اللہ کی اذن کے بغیر نہیں مر سکتا، موت کا وقت تو لکھا ہوا ہے، یعنی موت سے بھاگنے والا بہرحال موت سے بچ نہیں سکتا، زندگی کی سب سے بڑی محافظ تو خود موت ہے۔ اللہ تعالیٰ فرماتے ہیں، جو شخص ثواب دنیا کے ارادے سے کام کرے گا اس کو ہم دنیا ہی میں دے دیں گے، اور جو ثواب آخرت کے ارادے سے کام کرے گا وہ آخرت کا ثواب پائے گا، اور شکر کرنے والوں کو ہم ان کی جزا ضرور دیں گے۔ کسی عالم نے بہت اچھا کہا کہ دنیا اور آخرت دو سوکنے ہیں، ایک کو راضی کرو تو دوسری ناراض ہو جائے گی، اور واقعی ہم دیکھتے ہیں کہ اگر ہم مشرق کو جائیں تو مغرب کو نہیں پہنچ سکتے، اور مغرب کی طرف جائیں تو مشرق کو نہیں پہنچ سکتے، لہٰذا جو دنیا کے لیے محنت کرے گا وہ دنیا پا لے گا، اور جو آخرت کے لیے محنت کرے گا اللہ اسے دنیا بھی عطا کریں گے اور آخرت بھی۔ اور صحیح رویہ کیا ہے کہ آدمی آخرت کے لیے اتنی محنت کرے جتنا وہاں رہنا ہے، اور دنیا کے لیے اتنی محنت کرے جتنا یہاں رہنا ہے۔ اللہ تعالیٰ فرماتے ہیں، اس سے پہلے کتنے ہی نبی ایسے گزر چکے ہیں جن کے ساتھ مل کر بہت سے خدا پرستوں نے جنگ کی، اللہ کی راہ میں جو مصیبتیں ان پر پڑی ان سے وہ دل شکستہ نہیں ہوئے۔ مصیبتیں کبھی انفرادی ہوتی ہیں، لوگوں کو نہیں پتا ہوتا کہ مجھ پر کیا گزر رہی ہے، لیکن کبھی اجتماعی مصیبت ہوتی ہے جیسے آج کل کے حالات ہیں۔ اصل مطلوب اللہ کا کیا ہے؟ اللہ تعالیٰ دیکھنا چاہتے ہیں کہ میرے بندے کا اس مشکل میں رویہ کیسا ہے۔ ایک فرد اس امتحان سے سرخرو ہو کر نکلتا ہے اور دوسرا اس میں ناکام ہو جاتا ہے، اللہ ہمیں اپنے رستے میں ڈٹ جانے والا بنا دے۔ اللہ تعالیٰ فرماتے ہیں، اللہ ایسے ہی صابروں کو پسند کرتا ہے، ان کی دعا بس یہ تھی کہ اے ہمارے رب، ہماری کوتاہیوں اور غلطیوں سے درگزر فرما، ہمارے کام میں تیرے حدود سے جو کچھ تجاوز ہو گیا ہو اسے معاف کر دے، ہمارے قدم جما دے، اور کافروں کے مقابلے میں ہماری مدد کر۔ آخرکار اللہ نے ان کو دنیا کا ثواب بھی دیا، اور اس سے بہتر ثواب آخرت بھی عطا کیا. اللہ کو ایسے ہی نیک عمل لوگ پسند ہیں. دعا دیکھیے, ربنا اغفر لنا ذنوبنا واسرافنا فی امرنا وثبت اقدامنا وانصرنا علی القوم الكافرین. اتنی محنتیں کرنے کے بعد بھی ڈرتے رہتے ہیں کہ جیسے ہم کمزور ویسی ہماری نیکیاں بھی کمزور. ہم دیکھتے ہیں کہ صحابہ نے کبھی اپنے کارناموں پر فخر نہیں کیا, ہمیشہ استغفار ہی کرتے رہے, لرزتے ہی رہے اور آخرت کے اور قبر کے فکر سے روتے رہے. ہم کس چیز پر اکڑتے ہیں؟ میرے اور آپ کے دامن میں ہے کیا؟ اللہ ہمیں نیکیاں کرنے والا بنا دے. پروردگار تو ہم سے راضی ہو جا. اے لوگوں جو ایمان لائے ہو, اگر تم ان لوگوں کے اشاروں پر چلو گے جنہوں نے کفر کی رائے اختیار کی تو وہ تم کو الٹا پھیر لے جائیں گے اور تم نامراد ہو جاؤ گے. اس سے پتہ چلتا ہے کہ صحبتیں اثر کرتی ہیں, اور یہ بھی کہ دین کے رستے پہ چلتے ہوئے اگر کوئی نقصان ہو جائے تو شیطان بھی وسوسے ڈالتا ہے اور دنیا والے بھی دین کو الزام دیتے ہیں. تو سوچنے کی بات یہ ہے کہ کیا دنیا کے لیے نکلنے والوں کو کبھی کوئی ناکامی کا سامنا نہیں کرنا پڑا؟ کبھی کوئی مشکل پیش نہیں آئی؟ تو دین کے رستے میں اگر ناکامی آ جائے تو پھر کیوں ہم شیطان کے وسوسوں سے متاثر ہو جائیں؟ اللہ تعالیٰ فرماتے ہیں ان کی باتیں غلط ہیں, حقیقت یہ ہے کہ اللہ تمہارا حامی اور مددگار ہے اور وہ بہترین مدد کرنے والا ہے. عن قریب وہ وقت آنے والا ہے جب ہم منکرین حق کے دلوں میں رعب بٹھا دیں گے. سچا ایمان کافروں کے دلوں میں رعب بن کر اترتا ہے, اور جو اللہ سے ڈرتا ہے وہ کسی سے نہیں ڈرتا, اور جو اللہ سے نہیں ڈرتا وہ بہت سو سے ڈرتا ہے. اللہ تعالیٰ فرماتے ہیں اس لیے کہ انہوں نے اللہ کے ساتھ ان کو خدائی میں شریک ٹھہرایا ہے, جن کے شریک ہونے پر اللہ نے کوئی سند نازل نہیں کی. ان کا آخری ٹھکانہ جہنم ہے, اور بہت ہی بری ہے وہ قیام گاہ جو ان ظالموں کو نصیب ہوگی. اللہ نے تائید اور نصرت کا جو وعدہ تم سے کیا تھا وہ تو اس نے پورا کر دیا. ابتدا میں اسی کے حکم سے تم ان کو قتل کر رہے تھے, مگر جب تم نے کمزوری دکھائی اور اپنے کام میں باہم اختلاف کیا, اور جو ہی کہ وہ چیز اللہ نے تمہیں دکھائی جس کی محبت میں تم گرفتار تھے, مراد ہے مال غنیمت یا فتح بھی مراد ہو سکتی ہے, کہ جب تم نے دیکھا کہ فتح مل گئی تو تم اپنے سردار کے حکم کی خلاف ورزی کر بیٹھے, اس لیے کہ تم میں سے کچھ لوگ دنیا کے طالب تھے اور کچھ آخرت کی خواہش رکھتے تھے. تب اللہ نے تمہیں کافروں کے مقابلے میں پسپا کر دیا تاکہ تمہاری آزمائش کرے. اللہ نے صحابہ کو امتحان سے گزارا اور اصلاح کر کے کندن بنا دیا, اور اللہ تعالیٰ فرماتے ہیں حق یہ ہے کہ اللہ نے پھر بھی تمہیں معاف ہی کر دیا, کیونکہ مومنوں پر اللہ بڑی نظر عنایت رکھتا ہے. یاد کرو جب تم بھاگے چلے جا رہے تھے, کسی کی طرف پلٹ کر دیکھنے تک کا ہوش نہ تھا, اور رسول تمہیں پیچھے سے پکار رہا تھا. اس وقت تمہاری اس روش کا بدلہ اللہ نے تمہیں یہ دیا کہ تم کو رنج پر رنج دیے, تاکہ آئندہ کے لیے تمہیں یہ سبق ملے کہ جو کچھ تمہارے ہاتھ سے جائے یا جو مصیبت تم پر نازل ہو اس پر ملول نہ ہو, اللہ تمہارے سب اعمال سے باخبر ہے. جب بھی غم ملے زندگی میں تو سوچیں کہ مجھ سے کیا خطا ہوئی ہے. اللہ تعالیٰ فرماتے ہیں اس غم کے بعد پھر اللہ نے تم میں سے کچھ لوگوں پر ایسی اطمینان کی سی حالت طاری کر دی کہ وہ اونگھنے لگے, مگر ایک دوسرا گروہ جس کے لیے ساری اہمیت بس اپنے مفاد ہی کی تھی, اللہ کے متعلق طرح طرح کے جاہلانہ گمان کرنے لگا جو سراسر خلاف حق تھے. یہ لوگ اب کہتے ہیں کہ اس کام کے چلانے میں ہمارا بھی کوئی حصہ ہے, اور ان سے کہو کہ کسی کا کوئی حصہ نہیں, اس کام کے سارے اختیارات اللہ کے ہاتھ میں ہیں. دراصل یہ لوگ اپنے دلوں میں جو بات چھپائے ہوئے ہیں اسے تم پر ظاہر نہیں کرتے. ان کا اصل مطلب یہ ہے کہ اگر قیادت کے اختیارات میں ہمارا کچھ حصہ ہوتا تو یہاں ہم نہ مارے جاتے. ان سے کہہ دو کہ اگر تم اپنے گھروں میں بھی ہوتے تو جن لوگوں کی موت لکھی ہوئی تھی وہ خود اپنی قتل گاہوں کی طرف نکل آتے. اور کتنی بڑی یہ حقیقت ہے کہ جب انسان کی موت کہیں مقدر میں ہوتی ہے تو وہ خود پیسہ خرچ کر کے ٹکٹ لے کر اس سفر پر روانہ ہو جاتے ہیں. پیارے نبی فرماتے ہیں جب اللہ کسی بندے کی موت کے لیے کسی زمین کا فیصلہ کر دیتا ہے تو وہاں اس کی کوئی حاجت اور ضرورت پیدا کر دیتا ہے. یہ ترمذی کی حدیث ہے. اللہ تعالیٰ فرماتے ہیں یہ معاملہ جو پیش آیا یہ تو اس لیے تھا کہ جو کچھ تمہارے سینوں میں پوشیدہ ہے اللہ اسے آزما لے, اور جو کھوٹ تمہارے دلوں میں ہے اسے چھانٹ دے, اللہ دلوں کا حال خوب جانتا ہے. تم میں سے جو لوگ مقابلے کے دن پیٹ پھیر گئے تھے उनकी इस लग्जिश का सबब यह था कि उनकी बाज़ कमजोरियों की वजह से शैतान ने उनके कदम डगमगा दिए। अल्लाह ने इन्हें माफ कर दिया। अल्लाह बहुत दरगुजर करने वाला और बुर्दबार है। इन्नल्लाहा गफूरुन हलीम, अल्लाह हलीम है। अगर अल्लाह गुनाहों पे फौरन पकड़े तो दुनिया में कोई बाकी ना रहे। और यहाँ जो कमजोरियों का तज़करा है, इब्नुल कय्यम कहते हैं कि इंसान के आमाल लश्कर की मानद हैं। गौर से सुनिएगा, इंसान के आमाल लश्कर की मानद हैं। अगर अच्छे हैं तो दुश्मन के खिलाफ तकवीत मिलती है, और अगर बुरे हैं तो दुश्मन काबू पा जाता है। तो हमें अपनी लग्जिशों को देखने की ज़रूरत है और इस्लाह की ज़रूरत है। अल्लाह हमारी इस्लाह फरमा दे। ऐ लोगों, जो ईमान लाए हो, काफिरों की सी बातें ना करो, जिनके अजीजों अकारिब अगर कभी सफर पर जाते हैं या जंग में शरीक होते हैं और वहाँ किसी हादसे से दोचार हो जाते हैं, तो वो कहते हैं कि अगर वो हमारे पास होते तो ना मारे जाते और ना कत्ल होते। अल्लाह इस किस्म की बातों को इनके दिलों में हसरत और अंदोह का सबब बना देता है, वरना दरअसल मारने और जिलाने वाला तो अल्लाह ही है, और तुम्हारी तमाम हरकत पर वही निगरान है। अगर तुम अल्लाह की राह में मारे जाओ या मर जाओ, तो अल्लाह की जो रहमत और बख्शिश तुम्हारे हिस्से में आएगी, वो उन सारी चीजों से ज्यादा बेहतर है जिन्हें ये लोग जमा करते हैं। गोया पूरी दुनिया की नेमतों से बढ़कर सबसे बड़ी नेमत अल्लाह की रहमत का मिल जाना और उसकी तरफ से मगफिरत का मिल जाना। अल्लाह हमें ये अता फरमा दे। अल्लाह ताला फरमाते हैं, ख्वाह तुम मरो या मारे जाओ, बहरहाल तुम सबको सिमट कर जाना अल्लाह ही की तरफ है। ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, ये अल्लाह की बड़ी रहमत है कि तुम इन लोगों के लिए बहुत नरम मिजाज वाकई हुए हो, वरना अगर कहीं तुम तुंदखू और संगदिल होते तो ये सब तुम्हारे गिर्दो पेश से छट जाते। इनके कसूर माफ कर दो, इनके हक में दुआए मगफिरत करो। आप यहाँ सोचिए, प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम रहमतुल्लिल आलमीन, मोमिनों पर भी रहीम और जो नए ईमान रखते उनके लिए भी तड़प रखते हैं कि उन्हें हदायत मिल जाए, नेकोकारों के लिए भी रहीम और गुनाहगारों के लिए भी शफीक। प्यारे नबी का एक बड़ा खूबसूरत वाकया है आपकी रहमत का और आपकी नरमी का। अबू उमामा से मरवी है कि एक नौजवान प्यारे नबी के पास आया और कहने लगा, ए अल्लाह के रसूल, मुझे जिना की इजाजत दीजिए। सोचिए कैसी बात उसने कर दी। लोग उसकी तरफ मुतवज्जो हुए और उसे बुरा भला कहने लगे। और आपका क्या रवैया था? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इसे मेरे करीब कर दो। वो नौजवान आपके करीब आया और बैठ गया। आपने फरमाया, क्या तुम अपनी माँ के लिए इसे पसंद करते हो? उसने कहा, अल्लाह की कसम नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, लोग भी इसे अपनी माओं के लिए पसंद नहीं करते। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने यही बात बेटी के हवाले से, बहन के हवाले से, फूफी के हवाले से और खाला के हवाले से कही, और उसने यही जवाब दिया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने उस पर अपना हाथ रखा और फरमाया, अल्लाहुम्मा फिर ज़म्बहू व तहिर क़ल्बहू वहसिन फरजहू। ए अल्लाह, इसके गुनाह को बख्श दे, इसके दिल को पाक कर दे और इसकी शर्मगाह की हिफाजत फरमा। और रावी कहते हैं कि इसके बाद वो नौजवान किसी की तरफ आंख उठाकर भी नहीं देखता था। ये सिलसिला तो सहीहा की हदीस है। आप देखिए, प्यारे नबी की नरमी, आपकी रहमत, आपकी शफकत, मोहब्बत से गुनाहगारों को भी नेकी की तलकीन करते हैं, किस तरह से उनके लिए दुआएं करते हैं, किस तरह से उन्हें नसीहत करते हैं। और अगर वो सख्त दिल होते, डांट डपट करने वाले होते, तो वाकई लोग उनके गिर्द से छट जाते, कैसे करीब आते। तो इससे मुझे और आपको सीखने की जरूरत है। लोगों को अपने से करीब कीजिए, लोगों से नफरत ना करें, लोगों की बुराइयों से नफरत करने वाले हों और मोहब्बत से और प्यार से उन्हें नेकी की तरफ बुलाने वाले हों। अल्लाह ताला फरमाते हैं, इनके हक में दुआएं मगफिरत करो, दीन के काम में इन्हें शरीके मशवरा रखो, फिर जब तुम्हारा अज्म किसी राय पर मुस्तहकम हो जाए तो अल्लाह पर भरोसा करो। अल्लाह को वो लोग पसंद हैं जो उसी के भरोसे पर काम करते हैं। अल्लाह तुम्हारी मदद पर हो तो कोई ताकत तुम पर गालिब आने वाली नहीं, और वो तुम्हें छोड़ दे तो इसके बाद कौन है जो तुम्हारी मदद कर सकता हो। बस जो सच्चे मोमिन हैं उनको अल्लाह ही पर भरोसा रखना चाहिए। क्या डर है अगर सारी खुदाई है मुखालिफ, کافی ہے اگر ایک خدا میرے لیے ہے۔ اللہ تعالیٰ فرماتے ہیں کسی نبی کا یہ کام نہیں ہو سکتا کہ وہ خیانت کر جائے، اور جو کوئی خیانت کرے تو وہ اپنی خیانت سمیت قیامت کے روز حاضر ہو جائے گا، پھر ہر متنفس کو اس کی کمائی کا پورا پورا بدلہ مل جائے گا اور کسی پر کچھ ظلم نہ ہوگا۔ بھلا یہ کیسے ہو سکتا ہے کہ جو شخص ہمیشہ اللہ کی رضا پر چلنے والا ہو وہ اس شخص کے سے کام کرے جو اللہ کے غضب میں گھر گیا ہو، اور جس کا آخری ٹھکانہ جہنم ہو جو بدترین ٹھکانہ ہے۔ انسان کی مصروفیات بتاتی ہیں کہ وہ کہاں جا رہا ہے، وہ کس رستے پہ ہے، وہ کیا کام کرنے جا رہا ہے۔ تو جو جنت کے رستے پہ ہو اس کی مصروفیات بتائیں گی، اس کی محنتیں بتائیں گی کہ وہ کس رستے پہ چل رہا ہے، اس کی منزل کیا ہے۔ اور جو جہنم کا مسافر ہے وہ اس کی مصروفیات اور مشاغل بتائیں گے، اس کی دلچسپیاں بتائیں گی کہ وہ کس رستے پہ چل رہا ہے۔ اللہ اپنی رحمت سے ہمیں نیکی کے رستے پہ چلنے والا بنا دے۔ اللہ تعالیٰ فرماتے ہیں اللہ کے نزدیک دونوں قسم کے آدمیوں میں بدرجہ فرق ہے، اور اللہ سب کے اعمال پر نظر رکھتا ہے۔ در حقیقت اہل ایمان پر تو اللہ نے یہ بڑا احسان کیا کہ ان کے درمیان خود انہی میں سے ایک ایسا پیغمبر اٹھایا جو اس کی آیات انہیں سناتا ہے، ان کی زندگیوں کو سنوارتا ہے اور انہیں کتاب اور دانائی کی تعلیم دیتا ہے، حالانکہ اس سے پہلے یہی لوگ سری گمراہیوں میں پڑے ہوئے تھے۔ اللہ تعالیٰ نے کسی نعمت کو، نہ پانی کی، نہ سانس کی، نہ ماں کی نعمت کو، نہ سورج، نہ چاند، کسی نعمت کو اللہ نے احسان نہیں کہا۔ اگر اللہ نے احسان کہا ہے تو آپ صلی اللہ علیہ وسلم کی بعثت کو احسان کہا ہے۔ اس احسان کو محسوس کیجئے، اس احسان کا پروردگار تو ہمیں حق ادا کرنے والا بنا۔ کیسے انہوں نے محنتیں کیں، کتنا تڑپے میرے اور آپ کی ہدایت کے لیے، اور ہم انہیں بھلا نہ جائیں۔ اللہ تعالیٰ فرماتے ہیں اور یہ تمہارا کیا حال ہے کہ جب تم پر مصیبت آ پڑی تو تم کہنے لگے یہ کہاں سے آئی، حالانکہ جنگ بدر میں اس سے دگنی مصیبت تمہارے ہاتھوں فریق مخالف پر پڑ چکی ہے۔ اے نبی صلی اللہ علیہ وسلم، ان سے کہو یہ مصیبت تمہاری اپنی لائی ہوئی ہے، اللہ ہر چیز پر قادر ہے، جو نقصان لڑائی کے دن تمہیں پہنچا وہ اللہ کے اذن سے تھا، اور اس لیے تھا کہ اللہ دیکھ لے تم میں سے مومن کون ہے اور منافق کون۔ وہ منافق کہ جب ان سے کہا گیا آؤ اللہ کی راہ میں جنگ کرو یا کم از کم اپنے شہر کی مدافعت ہی کرو، تو کہنے لگے کہ اگر ہمیں علم ہوتا کہ آج جنگ ہوگی تو ہم ضرور تمہارے ساتھ چلتے۔ یہ بات جب وہ کہہ رہے تھے اس وقت وہ ایمان کی بنسبت کفر سے زیادہ قریب تھے۔ تو جن کے دل میں نفاق ہوتا ہے وہ نیکی کے موقع سامنے آنے پر بہانے بنانے لگتے ہیں۔ مجھے اور آپ کو اپنا جائزہ لینے کی ضرورت ہے۔ اللہ تعالیٰ فرماتے ہیں وہ اپنی زبانوں سے وہ باتیں کہتے ہیں جو ان کے دلوں میں نہیں ہوتی، اور جو کچھ وہ دلوں میں چھپاتے ہیں اللہ اسے خوب جانتا ہے۔ اللہ دلوں کے اندر ہر چیز، کسی کے دل میں کوئی غم ہے، کوئی پریشانی ہے، کوئی کھٹک ہے، کوئی ریا ہے، کوئی بھی چیز ہے، اللہ کو وہ نظر آ رہی ہے، اللہ سے وہ چھپی ہوئی نہیں ہے۔ اپنے دلوں کو اللہ کے لیے صاف کر لیں، اللہ کی نظر میرے اور آپ کے دل پر ہے۔ یہ وہی لوگ ہیں جو خود تو بیٹھے رہے اور ان کے جو بھائی بند لڑنے گئے اور مارے گئے ان کے متعلق انہوں نے کہہ دیا کہ اگر وہ ہماری بات مان لیتے تو نہ مارے جاتے۔ ان سے کہو اگر تم اپنے اس قول میں سچے ہو تو خود تمہاری موت جب آئے تو اسے ٹال کر دکھا دینا۔ جو لوگ اللہ کی راہ میں قتل ہوئے انہیں مردہ نہ سمجھو، وہ تو حقیقت میں زندہ ہیں، اپنے رب کے پاس رزق پا رہے ہیں، جو کچھ اللہ نے اپنے فضل سے انہیں دیا ہے اس پر خوش و خرم ہے اور مطمئن ہے کہ جو اہل ایمان ان کے پیچھے دنیا میں رہ گئے ہیں اور ابھی وہاں نہیں پہنچے، ان کے لیے بھی کسی خوف اور رنج کا موقع نہیں، وہ اللہ کے انعام اور اس کے فضل پر شادہ و فرحاں ہیں، اور ان کو معلوم ہو چکا ہے کہ اللہ مومنوں کے اجر کو ضائع نہیں کرتا۔ حضرت عبداللہ ابن عباس فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جب تمہارے بھائی احد میں شہید ہوئے اللہ نے ان کی ارواح کو سبز پرندوں کے قالب بتا کیے، وہ جنتی محلوں پر سیر کرتے پھرتے ہیں، جنتی میوے کھاتے ہیں، طلائی قندیلے جو عرش کے نیچے لٹکی ہوئی ہیں ان میں رہتے ہیں، اور جب انہوں نے کھانے پینے رہنے کے پاکیزہ عیش پائے تو کہا کہ ہمارے بھائیوں کو کون خبر دے کہ ہم جنت میں ہیں، زندہ ہیں، تاکہ وہ جنت سے بے رغبتی نہ کریں اور جنگ سے بیٹھ نہ جائیں۔ اللہ نے فرمایا मैं तुम्हें उनकी खबर पहुंचाऊंगा। क्या अजर है शहीद का, क्या मजे हैं शहादत पाने वालों के, अल्लाह की राह में जान देने वालों के। अल्लाह हमें भी सआदत की जिंदगी और शहादत की मौत दे। अल्लाह अपनी राह में खपने वाला बना दे। प्यारे नबी की हदीस है मुस्लिम की, मन सअलल्लाहु तआला शहादा बिसिदकिन, जिसने अल्लाह से सच्चे दिल से शहादत मांगी, बलगहुल्लाहु मनाजिल शुहदा, तो अल्लाह उसे शहादत के मर्तबे पर पहुंचाएगा। व इन मात आला फिराशी ही, और अगर वो अपने बिस्तर पर ही क्यों ना फौत हो जाए। तमन्ना तो करें सच्चे दिल से, और ख्वाहिश तो रखें, इरादा तो करें कि परवरदिगार तो हमारी सलाहियतों को अपनी राह में खपा ले, अल्लाह हमें अपने दीन का मददगार बना ले, परवरदिगार तो हमसे अपनी दीन की खिदमत का काम ले ले। इरादा तो करें अल्लाह इरादों पर भी, जो पुरखलूस इरादे हैं, राहें भी सुझाता है, मदद भी करता है और अजर के वादे भी देता है। जिन लोगों ने जख्म खाने के बाद भी अल्लाह और रसूल की पुकार पर लब्बैक कहा, उनमें जो अशखास नेकोकार और परहेजगार हैं, उनके लिए बड़ा अजर है। गज़वे अहद में जब कुफार बहुत दूर तक चले गए और उन्हें ख्याल आया कि इस मौके पर तो हम मुसलमानों को बहुत नुकसान पहुंचा सकते थे, लिहाजा उन्होंने पलटने का इरादा किया, और फिर उनकी हिम्मत टूट गई। और इधर प्यारे नबी को भी ये अंदेशा था कि कहीं ये लोग पलट ना आए, और आपने सहाबा को जमा करके काफिरों के ताकुब का हुक्म दिया, और सहाबा जिस हाल में थे कि गमों से चूर और जख्मों से चूर, लेकिन उसके बावजूद उन्होंने अल्लाह और उसके रसूल की पुकार पर लब्बैक कहा और रवाना हो गए। इसमें मेरे और आपके लिए सबक है कि छोटे छोटे गमों को और छोटी छोटी मुश्किलात से हिम्मत ना हारें, और अल्लाह का दीन छोड़ ना बैठें। और अल्लाह ताला फरमाते हैं, और वो जिनसे लोगों ने कहा कि तुम्हारे खिलाफ बड़ी फौजें जमा हुई हैं, उनसे डरो, तो ये सुनकर उनका ईमान और बढ़ गया, बजाय डरने के उनके ईमान में इजाफा हुआ। बिल्कुल ऐसे ही है जैसे सेहतमंद के लिए गिजा कुवत का बायस बनती है, और बीमार के लिए वही गिजा जो है वो मजीद बीमारी का बायस बनती है। और उन्होंने जवाब दिया, हसबुनल्लाहु व निअमल वकील, हमारे लिए अल्लाह काफी है और वही बेहतरीन कारसाज है। ये वो कलिमा है, जब नमरूद ने इब्राहिम अलैहिस्सलाम को आग में डाला तो यही कलिमा उनकी जुबान पर था। ये बुखारी की हदीस है। ये कलिमा खौफ के मौके पर, घबराहट के मौके पर, गम के मौके पर पढ़ लेने से खौफ से, घबराहट से और गम से निजात होती है, ढारस बनती है, तसल्ली मिलती है। दीन के रास्ते पर भी अगर हिम्मत कम हो रही हो तो ये कलिमा हिम्मत बंधाता है, हसबुनल्लाह व नेमल वकील। अल्लाह ताला फरमाते हैं, आखिरकार वो अल्लाह की नेमत और फजल के साथ पलट आए, इनको किसी किस्म का जरर भी ना पहुंचा, और अल्लाह की रजा पर चलने का शर्फ भी इन्हें हासिल हो गया। अल्लाह बड़ा फजल फरमाने वाला है। अब तुम्हें मालूम हो गया कि वो दरअसल शैतान था जो अपने दोस्तों से ख्वामखा डरा रहा था, लिहाजा आइंदा तुम इंसानों से ना डरना, मुझसे डरना, अगर तुम हकीकत में साहिब ईमान हो। और हम देखें कि हमारी जुबानें ये कह तो रही होती हैं कि हमें अल्लाह से डर लगता है, लेकिन हमारे अमल इसकी गवाही नहीं देते। अल्लाह का डर सारी ही नेकियों की जड़ है, और गुनाहों से बचना है तो जब तक अल्लाह का डर ना हो, इंसान नाफरमानी से बच नहीं सकता। अल्लाह ताला फरमाते हैं, ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम, जो लोग आज कुफर की राह में बड़ी दौड़ धूप कर रहे हैं, उनकी ये सरगर्मियां तुम्हें आजुर्दा ना करें, ये अल्लाह का कुछ भी ना बिगाड़ सकेंगे। तो ये जरूर देख लीजिए कि काफिरों की दुनिया, उनकी रौनकें, उनके साजो सामान की कसरत, उनकी दौड़ धूप, उनकी चलत फिरत से कभी मुतासिर ना हो। अल्लाह की नाफरमानी के साथ दुनिया की नेमतों की कसरत तारीफ के काबिल नहीं है। हदायत के बगैर ये नेमत नेमत नहीं है, ये तो जहन्नुम में ले जाने वाली चीजें हैं। अल्लाह का इरादा ये है कि उनके लिए आखरत में कोई हिस्सा ना रखे, और बिलाखिर इनको सख्त सजा मिलने वाली है। जो लोग ईमान को छोड़कर कुफर के खरीदार बने हैं, वो यकीनन अल्लाह का कोई नुकसान नहीं कर रहे, उनके लिए दर्दनाक अजाब तैयार है। ये ढील जो हम इन्हें दिए जा रहे हैं, इसको ये काफिर अपने हक में बेहतरी ना समझें। हम तो ढील इन्हें इसलिए दे रहे हैं कि ये खूब बारे गुनाह समेट लें, फिर उनके लिए सख्त जलील करने वाली सजा है। ہم یہ چیز اپنے اوپر لے کر دیکھیں کہ اگر میں غیبت کروں، میں جھوٹ بولوں، میں کسی کے اوپر زیادتی کروں اور میرے اوپر آسمان سے بجلی نہ گرے، میری زبان نہ کٹے، میرے ہاتھ شل نہ ہوں، تو یہ ڈھیل ہے، یہ اللہ تعالیٰ مہلت دیتے ہیں. اور ڈھیل اللہ ایک تو اس لیے دیتے ہیں شاید بندہ توبہ کر لے، پلٹ آئے، اور دوسرا ڈھیل کا مقصد یہ ہے کہ اگر اس نے نہ پلٹنے کا ارادہ کر لیا ہے تو یہ اب اس گناہ میں آگے بڑھتا چلا جائے. اللہ تعالیٰ فرماتے ہیں، اللہ مومنوں کو اس حالت میں ہرگز نہ رہنے دے گا جس میں تم اس وقت پائے جاتے ہو. وہ پاک لوگوں کو ناپاک لوگوں سے الگ کر کے رہے گا، مگر اللہ کا یہ طریقہ نہیں ہے کہ تم کو غیب پر مطلع کر دے. غیب کی باتیں بنانے کے لیے تو اپنے رسولوں میں سے جس کو چاہتا ہے منتخب کر لیتا ہے. لہٰذا امور غیب کے بارے میں اللہ اور اس کے رسول پر ایمان رکھو. اگر تم ایمان اور خدا ترسی کی روش پر چلو گے تو تم کو بڑا اجر ملے گا. اللہ ہمیں بھی ان لوگوں میں شامل کر لے. اللہ تعالیٰ فرماتے ہیں، جن لوگوں کو اللہ نے اپنے فضل سے نوازا ہے اور پھر وہ بخل سے کام لیتے ہیں، وہ اس خیال میں نہ رہیں کہ یہ بخیلی ان کے لیے اچھی ہے. نہیں، یہ ان کے حق میں نہایت بری ہے. جو کچھ وہ اپنی کنجوسی سے جمع کر رہے ہیں وہی قیامت کے روز ان کے گلے کا طوق بن جائے گا. بخیلی کیا چیز ہے؟ بخیلی دراصل ان حقوق کو ادا نہ کرنے کا نام ہے جو انسان پر واجب ہیں، مثلاً گھر والوں کا نان نفقہ، مہمان نوازی، جہاد، غلبہ دین کے لیے خرچ کرنا، مسکینوں کی ضروریات کے لیے خرچ کرنا، یہ ہماری ذمہ داریاں ہیں. لیکن اگر ہم ان ذمہ داریوں کو ادا نہیں کرتے تو یہ بخیلی ہے. اور پیارے نبی فرماتے ہیں، جس شخص کو اللہ نے مال دیا اور وہ اس کی زکوٰۃ ادا نہیں کرتا، قیامت کے دن اس کے مال کو گنجے سانپ کی شکل دے دی جائے گی اور وہ طوق بنا کر اس کے گلے میں ڈال دیا جائے گا، اور وہ اسے اپنے دونوں جبڑوں سے پکڑے گا اور اس سے کہے گا، میں ہوں تمہارا مال، میں ہوں تمہارا خزانہ. یہاں اللہ تعالیٰ کہہ رہے نا کہ یہ مال قیامت کے روز ان کے گلے کا طوق بن جائے گا. تو اللہ تعالیٰ ہمیں بخیلی سے اپنی پناہ میں رکھے. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، بخیلی اور ایمان کسی مسلمان کے دل میں جمع نہیں ہو سکتے. اللہ تعالیٰ فرماتے ہیں، زمین اور آسمانوں کی میراث اللہ ہی کے لیے ہے اور تم جو کچھ کرتے ہو اللہ اس سے باخبر ہے. اللہ نے ان لوگوں کا قول سنا جو کہتے ہیں کہ اللہ فقیر ہے اور ہم غنی ہیں. معاذ اللہ، یہ یہودیوں کا قول تھا. جب قرآن میں یہ آیت نازل ہوئی کہ کون ہے جو اللہ کو قرض دے، تو انہوں نے مذاق اڑانا شروع کر دیا کہ ہاں، اللہ میاں مفلس ہو گئے اور اب وہ بندوں سے قرض مانگ رہے ہیں. تو اللہ تعالیٰ فرماتے ہیں، ان کی یہ باتیں ہم لکھ لیں گے، اور اس سے پہلے جو پیغمبروں کو ناحق قتل کرتے رہے وہ بھی ان کے نامہ اعمال میں ثبت ہے. جب فیصلے کا وقت آئے گا اس وقت ہم ان سے کہیں گے، لو اب عذاب جہنم کا مزہ چکھو، یہ تمہارے اپنے ہاتھوں کی کمائی ہے. اللہ اپنے بندوں کے لیے ظالم نہیں ہے. جو لوگ کہتے ہیں اللہ نے ہم کو ہدایت کر دی ہے کہ ہم کسی کو رسول تسلیم نہ کریں، جب تک وہ ہمارے سامنے ایسی قربانی نہ کرے جسے غیب سے آ کر آگ کھا لے، ان سے کہو، تمہارے پاس مجھ سے پہلے بہت سے رسول آ چکے ہیں جو بہت سی روشن نشانیاں لائے تھے، اور وہ نشانی بھی لائے تھے جس کا تم ذکر کرتے ہو. پھر اگر ایمان لانے کے لیے یہ شرط پیش کرنے میں تم سچے ہو تو ان رسولوں کو تم نے کیوں قتل کیا؟ اب اے محمد صلی اللہ علیہ وسلم، اگر یہ لوگ تمہیں جھٹلاتے ہیں تو بہت سے رسول تم سے پہلے جھٹلائے جا چکے ہیں، مراد کیا ہے؟ غم نہ کرو. اور اللہ تعالیٰ فرماتے ہیں، جو کھلی کھلی نشانیاں اور صحیفے اور روشنی بخشنے والی کتابیں لائے تھے، آخرکار ہر شخص کو مرنا ہے. کل نفس ذائقۃ الموت، ہر نفس کو موت کا ذائقہ چکھنا ہے. نہ کسی کو اس کا عہدہ بچا سکا، نہ کسی کو اس کی دولت بچا سکی، نہ کسی کو اس کا تقویٰ بچا سکا، نہ کسی کو سائنس اور ٹیکنالوجی نے بچایا. جب جس پر موت کا وقت آیا اس کو اس دنیا سے روانہ ہونا ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ایمان پر موت عطا فرمائے. ایک تابعہ ہیں حضرت معاذہ، بہت ہی عبادت گزار اور دنیا سے بے نیاز خاتون تھیں. ان کی یہ عادت تھی کہ جب رات آتی تو کہتی، شاید یہ میری زندگی کی آخری رات ہو. پھر رات بھر عبادت میں مصروف رہتی یہاں تک کہ صبح ہو جاتی، اور جب دن طلوع ہوتا تو کہتی، شاید یہ دن میری زندگی کا آخری دن ہو، اور پھر وہ ذکر و فکر میں دن گزار دیتی. और रात के वक्त जब नमाज और तिलावत कर रही होती थी और नींद का गलबा होने लगता, तो घर के सहन में ये कहते हुए चक्कर लगाने लगती, ऐ मेरी जान, तेरे सामने लंबी नींद है। कल अपनी कब्र में अरसा दराज के लिए तूने सोना है, या तुझे हसरत की नींद सोना होगा या खुशी की नींद। फिर अपने आप से खिताब करते हुए कहती, ऐ मादा, आज तू दुनिया में अपने लिए वो चीज पसंद कर जो तुझे कल आखरत में पसंद है। जो आज तैयारी करोगे, जो आज मेहनत करेंगे, वही कयामत के दिन मिलने वाला है। अल्लाह ताला फरमाते हैं, तुम सब अपने पूरे पूरे अजर कयामत के दिन पाने वाले हो। कामयाब दरअसल वो है जो वहां आतिशे दोजख से बच जाए और जन्नत में दाखिल कर दिया जाए। रही ये दुनिया, ये तो महज एक जाहिर फरेब चीज है। दुनिया की क्या हैसियत है जन्नत के मुकाबले में? प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जन्नत में एक कोड़ा रखने की जगह दुनिया और जो कुछ दुनिया में है उससे बेहतर है। तो सोचिए वो जन्नत कैसी हसीन होगी। अल्लाह ताला हमें उस जन्नत की तैयारी करने वाला बना दे। मुसलमानों, तुम्हें माल और जान दोनों की आजमाइशें पेश आकर रहेंगी और तुम अहले किताब और मुशरिकीन से बहुत सी तकलीफ दे बातें सुनोगे। मुराद क्या है कि जब अल्लाह के रास्ते पे चलोगे तो मुखालफत का सामना भी करना पड़ेगा, तंज भी सुनोगे, मजाक भी बर्दाश्त करने पड़ेंगे। अल्लाह ताला फरमाते हैं, अगर इन सब हालात में तुम सब्र और खुदा तरसी की रविश पर कायम रहो तो ये बड़े हौसले का काम है। या तो मुखालिफत का जवाब इल्जाम से दे दिया जाए, और या मुखालफत के जवाब में सब्र करके पॉजिटिव अपने काम को जारी रखा जाए। तो अल्लाह ताला भी उस फर्द की तारीफ कर रहे हैं कि जो सब्र करे, तो ये बड़े हौसले का काम है। बड़े दिल वाले ही बड़ी हिम्मतें करते हैं और बड़े ही दर्जे पाते हैं। अल्लाह ताला फरमाते हैं, इन अहले किताब को वो अहद भी याद दिलाओ जो अल्लाह ने इनसे लिया था कि तुम्हें किताब की तालीमात को लोगों में फैलाना होगा, इन्हें पोशीदा रखना नहीं होगा, मगर उन्होंने किताब को पसे पुश डाल दिया। आप इसको इस मिसाल से समझ लीजिए, हमारे पास खाना हो और वाफर मिकदार में खाना हो और पड़ोसी भूखा हो और वो भूख से जान दे दे, आप सोचें कैसी सख्त जिम्मेदारी थी हमारी, हमने उस जिम्मेदारी को पूरा ना किया। और यही मिसाल है कि हमारे पास कुरान है और दुनिया को इसकी जरूरत है। दुनिया तरस रही है निजामे अदल को, इस्लाम के प्यारे निजाम के लिए दुनिया जो है वो तरस रही है। हमारे पास वो निजाम मौजूद है, लेकिन हमने उस पर पर्दे डाल दिए, हमने उसे अलमारियों में रख दिया, ना खुद पढ़ा, ना नस्लों को पढ़ाया और ना ही उसकी इशाअत की। तो हमें अपनी इस्लाह करने की जरूरत है। अल्लाह ताला फरमाते हैं, थोड़ी कीमत पर उसे बेच डाला, थोड़े से दुनियावी फायदे के इवज कुरान को पसे पुश डाल दिया। कितना बुरा कारोबार है जो ये लोग कर रहे हैं। तुम इन लोगों को अजाब से महफूज ना समझो जो अपने करतूतों पर खुश हैं और चाहते हैं कि ऐसे कामों की तारीफ उन्हें हासिल हो जो फिल वाकई उन्होंने नहीं किए हैं। हकीकत में उनके लिए दर्दनाक सजा तैयार है। जमीन और आसमान का मालिक अल्लाह है और उसकी कुदरत सब पर हावी है। इन्ना फी खल्क़िस समावाति वल अर्ज़ वाख्तिलाफिल लैल वन नहारि लआयातिल लिउलिल अल्बाब। जमीन और आसमानों की पैदाइश में और रात और दिन के बारी बारी आने में उन होशमंद लोगों के लिए बहुत सी निशानियां हैं जो उठते बैठते और लेटते हर हाल में अल्लाह को याद करते हैं और आसमान और जमीन की साख में गौर व फिक्र करते हैं। ये सूरह आले इमरान की आखिरी आयतें हैं। आप सल्लल्लाहु अलैहि वसल्लम जब तहज्जुद के वक्त बेदार होते तो ये वजू से पहले इन आयात की तिलावत करते, और जब ये आयतें नाजिल हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आज रात मुझ पर चंद आयात नाजिल हुई हैं और उस आदमी के लिए हलाकत है जिसने इन्हें पढ़ा लेकिन इनमें गौर व फिक्र नहीं किया। तो इसमें अल्लाह ताला गौर व फिक्र की दावत देते हैं। और हजरत हसन बसरी कहते हैं कि एक घड़ी गौर व फिक्र करना पूरी रात की इबादत से बेहतर है। जब इंसान कायनात में गौर व फिक्र करता है तो उसके बनाने वाले की कुदरत और उसकी शान पर ध्यान जाता है। और अल्लाह ताला फरमाते हैं, ये कौन लोग हैं जो हर हाल में अल्लाह को याद करते हैं। तो अल्लाह की याद क्या चीज है, दिल में अल्लाह की याद क्या है, अच्छी नीयत, अल्लाह का डर और जुबान पर अल्लाह की याद क्या है, दरूद हो, अस्तगफार हो, जिक्र के कलिमात हो, और अमल में जिक्र क्या है कि तराजू में डंडी ना मारे, और हलाल रोजी कमाना, नजर को बेलगाम ना होने देना, और इस्लाम की सरबुलंदी के लिए मेहनत करना, ये सारी चीजें जिक्र हैं। अफसोस के मुसलमानों ने आज सिर्फ तस्बीह और नमाज को जिक्र समझ लिया। अल्लाह ताला हमें ये सारे जिक्र करने वाला बना दे। अल्लाह ताला फरमाते हैं, वो बेख्तियार बोल उठते हैं, परवरदिगार ये सब कुछ तूने फजूल और बेमकसद नहीं बनाया। यानी एक एक चीज अल्लाह ताला ने बामकसद बनाई है, तो किस तरह से इंसान बेमकसद हो सकता है। और इतनी बहुत सारी दुनिया अल्लाह ताला ने मेरे और आपके लिए बनाई है, और अल्लाह ने मुझे और आपको अपनी बंदगी के लिए और अपने दीन को गालिब करने के लिए पैदा किया है। अल्लाह ताला फरमाते हैं, वो कहते हैं, तू पाक है इससे कि अबस काम करे, पस ऐ रब हमें दोजख के अजाब से बचा ले। तूने जिसे दोजख में डाला, उसे दर हकीकत बड़ी जिल्लत और रुसवाई में डाल दिया। तो असल जिल्लत और असल रुसवाई जहन्नुम में डाले जाना है। अल्लाह हमें उससे अपनी पनाह में रखे। अल्लाह ताला फरमाते हैं, और फिर ऐसे जालिमों का कोई मददगार नहीं। रब्बाना इन्ना समिअना मुनादियन युनादी लिल ईमान, परवरदिगार हमने एक पुकारने वाले को सुना जो ईमान की तरफ पुकार लगाता था और कहता था अपने रब को मानो, हमने इसकी दावत कबूल कर ली। बस ऐ हमारे आका, जो कसूर हमसे हुए हैं इनसे दरगुजर फरमा, और जो बुराइयां हम में हैं इन्हें दूर कर दे, और हमारा खात्मा नेक लोगों के साथ कर। कितनी प्यारी दुआ है, कितने प्यारे जज्बात का इजहार है कि हमने एक पुकारने वाले को सुना। पुकारने वाले बन जाइए, और पुकारने वालों की पुकार पर जवाब देने वाले बन जाइए, और फिर रब से ये दुआ कीजिए कि परवरदिगार हम ईमान रखते हैं तुझ पर, और ईमान के बाद वो किसी अमल की बात नहीं कर रहे, मगफिरत की बात कर रहे हैं। परवरदिगार अमल की कोई पूंजी हमारे पास नहीं है, बस ये ईमान ही है। परवरदिगार तो इसके सदके हमारी बख्शिश फरमा दे, हमारे गुनाहों को हमसे दूर कर दे, और हमें नेक लोगों के साथ हमारा खात्मा कर। और दुनिया में इंशाअल्लाह ताला नेक लोगों के साथ जिंदगी गुजारेंगे, अच्छे लोगों के साथ उठेंगे बैठेंगे, और उन्हीं से सीखेंगे इंशाअल्लाह ताला, तो आखिरत में नेक लोगों के साथ अल्लाह ताला खात्मा अता करेंगे। वो हदीस पीछे हम पढ़कर आए कि जिस पे तुम जिंदगी गुजारोगे उसी पे मौत आएगी, और जिस पे मौत आएगी उसी पे हशर किया जाएगा। और हम पीछे ये भी एक हदीस का मफहूम पढ़कर आए कि तेरा खाना मुत्तकी के सिवा कोई ना खाए, यानी तुम्हारा उठना बैठना मिलना जुलना आना जाना दिली ताल्लुक जो है वो नेक लोगों के साथ हो, ताकि इस अच्छी सोहबत से हम भी कुछ अच्छा फायदा ले लें। अल्लाह ताला फरमाते हैं, खुदावंद जो वादे तूने अपने रसूलों के जरिए से किए हैं उनको हमारे साथ पूरा कर, और कयामत के दिन हमें रुसवाई में ना डाल, बेशक तू अपने वादे के खिलाफ करने वाला नहीं है। जवाब में उनके रब ने फरमाया, मैं तुम में से किसी का अमल जाया करने वाला नहीं हूँ, ख्वाह मर्द हो या औरत, तुम सब एक दूसरे के हम जिन्स हो। यानी मर्द होना या औरत होना, अमल के एतबार से या इंजाम के लिहाज से इसमें कुछ फर्क नहीं, कोई इसमें जेंडर डिस्क्रिमिनेशन नहीं। जो भी कोई नेकी करे, ख्वाह वो मर्द हो या औरत, उसको उसका अजर अल्लाह ताला अता फरमाते हैं। अल्लाह कहते हैं, लिहाजा जिन लोगों ने मेरी खातिर अपने वतन छोड़े, और जो मेरी राह में अपने घरों से निकाले गए और सताए गए, और मेरे लिए लड़े और मारे गए, उनके सब कसूर मैं माफ कर दूंगा, और उन्हें ऐसे बागों में दाखिल करूंगा जिनके नीचे नहरें बहती होंगी। ये उनकी जजा है अल्लाह के हाँ, और बेहतरीन जजा तो अल्लाह ही के पास है। उन्होंने जब दुआ मांगी तो सिर्फ अपने ईमान की बात की, और अल्लाह जब उनकी दुआएं कबूल कर रहा है और उनकी कदरदानियां कर रहा है, तो उनकी सारी नेकियां गिनवा रहा है, जो जो वो सताए गए, और जो जो घर छोड़ छोड़ कर अल्लाह के रास्ते में निकले, और जो मेहनतें की। अल्लाह ताला कहते हैं, इनके बदले में उनकी सारी कोताहियां माफ कर दूंगा, और उनके बदले उन्हें जन्नतें अता करूंगा। अल्लाहुम्मा जालना मिनहुम, ऐ अल्लाह हमें इन लोगों में शामिल कर दे। अल्लाह ताला फरमाते हैं, ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम, दुनिया के मुल्कों में खुदा के नाफरमान लोगों की चलत फिरत तुम्हें किसी धोखे में ना डाले। ये महज चंद रोजा जिंदगी का थोड़ा सा लुत्फ है, پھر یہ سب جہنم میں جائیں گے جو بدترین جائے قرار ہے۔ برعکس اس کے جو لوگ اپنے رب سے ڈرتے ہوئے زندگی بسر کرتے ہیں، ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں بہتی ہیں، ان باغوں میں وہ ہمیشہ رہیں گے۔ یہ چند روزہ زندگی کا جو تھوڑا سا لطف اللہ تعالیٰ نے نافرمان لوگوں کو دیا ہے، اس کی مثال آپ یوں سمجھ لیجئے جیسے کسی کی پھانسی کا فیصلہ ہو گیا ہو اور اسے مرغ مسلم کھلا دیے جائیں تو اس کا کیا مزہ۔ اور پیارے نبی فرماتے ہیں، مسلم کی حدیث ہے کہ اللہ تعالیٰ نیکی کے معاملے میں مومن کے ساتھ ناانصافی نہیں کرتا، اسے اس کی نیکی کا بدلہ دنیا میں بھی دیتا ہے اور آخرت میں بھی۔ اور کافر جو نیکیاں اللہ کے لیے کرتا ہے، اس کا بدلہ دنیا میں ہی اسے پورا پورا دے دیا جاتا ہے، پھر جب وہ آخرت میں پہنچے گا تو اس کی کوئی نیکی باقی نہیں ہوگی جس کا بدلہ اسے دیا جائے۔ اللہ تعالیٰ فرماتے ہیں، اہل کتاب میں بھی کچھ لوگ ایسے ہیں جو اللہ کو مانتے ہیں، اس کتاب پر ایمان لاتے ہیں جو تمہاری طرف بھیجی گئی ہے، اور اس کتاب پر بھی ایمان رکھتے ہیں جو اس سے پہلے خود ان کی طرف بھیجی گئی تھی، اللہ کے آگے جھکے ہوئے ہیں اور اللہ کی آیات کو تھوڑی سی قیمت پر بیچ نہیں دیتے۔ ان کا اجر ان کے رب کے پاس ہے اور اللہ حساب چکانے میں دیر نہیں لگاتا۔ اے لوگوں، جو ایمان لائے ہو صبر سے کام لو اور باطل پرستوں کے مقابلے میں پامردی دکھاؤ، یعنی تم ان کے مقابلے میں ان سے بڑھ کر بہادری دکھاؤ، یا یہ کہ ان کے مقابلے میں ایک دوسرے سے بڑھ کر محنت کرو، حق کی خدمت کے لیے کمر بستہ رہو اور اللہ سے ڈرتے رہو، امید ہے کہ فلاح پاؤ گے۔ اللہ کے رستے میں کھڑے ہونا، اللہ کے دین کی خدمت کے لیے کمر بستہ رہنا کس قدر اجر کی بات ہے۔ بخاری کی حدیث ہے، آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، اللہ کے رستے میں ایک دن پہرا دینا دنیا اور دنیا میں جو کچھ ہے اس سے بہتر ہے۔ اور ابن حبان کی روایت ہے کہ ایک گھڑی اللہ کے رستے میں جہاد میں رہنا حجر اسود کے پاس لیلۃ القدر کے قیام سے افضل ہے۔ تو بس صرف ذکر اور اذکار نہیں کرنے، ہم نے اللہ کے دین کو پھیلانا ہے، اللہ کے دین کو غالب کرنے کے لیے اپنی جان، مال، صلاحیتیں اور وقت لگانا ہے، اور اللہ سے اجر کی امید کرتے ہیں۔ اور اللہ نے ہر جگہ اس پوری صورت میں آپ دیکھیں گے کامیابی کی دو ہی شرائط بتائی ہیں کہ صبر کرو اور تقوی اختیار کرو، یعنی نافرمانی سے پرہیز کرو اور نیکیوں پر جمے رہو۔ تو اللہ تعالیٰ ہمیں اس کامیابی کا حقدار بنا دے۔ پروردگار، تجھ سے اس کا سوال کرتے ہیں، تو ہمیں عطا فرما دے۔